रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। दलहरूको सहमतिमा संविधान संशोधन गरिने नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। विवाह पञ्चमी महोत्सव अन्तर्गत जनकपुरको रंगभूमि मैदानमा स्वयम्वर कार्यक्रम सम्पन्न। एक महिनाभित्र आर्टिफिशियल इन्टेलिजेन्स एआई नीति ल्याउने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रतिबद्धता। सिरियामा जारी द्वन्दका कारण पछिल्लो एक साताको अवधिमा करिब 2,80,000 मानिस विस्थापित भएको राष्ट्रसंघको तथ्याङ्क। र एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सलाई हराउँदै पोखरा एभेन्जर्सको विजयी शुरूआत। चितवन राइनोजमाथि कर्णाली एक्सको पहिलो रोमाञ्चक जीत। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरूबीच वार्ता एवं सहमति कायम गर्ने प्रश्न पार्नुभयो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईमा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गर्नुभयो। वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको भन्नुहुँदै सभापति देउवाले मुलुकमा राजनैतिक स्थायित्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढ़ेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। प्रोस्टेट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा सुधार आएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरूङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रपति पौडेलको यही मंगिर 19 गते शल्यक्रिया भएको थियो। राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पुग्नु भएको छ। प्रधानमन्त्री ओलीले अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकसँग प्रधानमन्त्री ओलीले उपचारबारे सम्पूर्ण जानकारी लिनुभएको थियो। जनकपुरमा जारी सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्य दिन आज रंगभूमि मैदानमा स्वयम्वर कार्यक्रम सम्पन्न भएको छ। जनकपुर धामको जानकी मन्दिरबाट बाजागाजा सहित कड़ा सुरक्षाबीच निस्केको डोला रंगभूमि मैदानमा पुगेपछि राम मन्दिरबाट गएको डोलालाई तीन पटक परिक्रमा गरेर स्वयम्वर सम्पन्न भएको हो। स्वयम्वर सम्पन्न भएपछि जानकी मन्दिरको परिसरमा निर्माण भएको आकर्षक विवाह मण्डपमा अझै मिथिला परम्परा अनुसार भगवान श्रीराम तथा माता सीताको प्रतीकात्मक विवाह हुने कार्यक्रम रहेको जानकी मन्दिरका सहमहन्त राम रोशन दास वैष्णवले जानकारी दिनुभयो। तत्कालीन मिथिलाका राजा जनकले गर्नुभएको प्रतिज्ञा अनुसार अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान श्रीरामले भगवान शिवको पिनाक धनुषमा प्रत्याङ्चा चढ़ाउँदा तीन टुक्रा भएको थियो। त्यसपछि मर्यादा पुरूषोत्तम भगवान श्रीरामको शुभ विवाह आजकै पावन तिथिमा माता सीतासँग सम्पन्न भएको स्मरणमा प्रत्येक वर्ष जनकपुर धाममा विवाह पञ्चमी महामहोत्सव आयोजना गर्ने प्रचलन रहेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेशी व्यवस्थापन गरिएको बताउनु भएको छ। सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रिया अवलोकन गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रधान न्यायाधीश राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन पेशी व्यवस्थापनमा गोला प्रणाली अवलम्बन गरिएको बताउनुभयो। सर्वोच्च अदालतमा 2078 मंगिर 15 गतेदेखि गोला प्रणालीबाट मुद्दाको पेशी व्यवस्थापन गर्न थालिएको हो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले छिट्टै आर्टिफिशियल इन्टेलिजेन्स एआई नीति ल्याउने बताउनु भएको छ। काठमाडौँ विश्वविद्यालयको कम्प्यूटर क्लबद्वारा आज धुलीखेलमा आयोजित आईटी मीट 2024 को उद्घाटन गर्नुहुँदै संचार मन्त्री गुरूङले एक महिनाभित्र एआई को नीतिलाई आवश्यक कानून बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो। उहाँले राज्य संयन्त्र अन्तर्गतका निकायमा ई गवर्नेन्स लागू गर्न सकिए भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आवश्यक नियम कानून सहित ई गवर्नेन्स कार्यान्वयन भएपछि मुलुकका तीनै तहका सरकारका नीति तथा कार्यक्रम योजना र बजेट व्यवस्थापन प्रक्रिया सहज भई अपेक्षित परिणाम प्राप्त हुने धारणा व्यक्त गर्नुहुँदै त्यसका पक्षमा सरकार क्रियाशील रहेको बताउनुभयो। भारत भ्रमणबाट फर्कने क्रममा काठमाडौँ आउनुभएका भूटानका राजा जिग्मे खेसर नामगेल वाङचुकले आज स्वयम्भूनाथ तथा बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभएको छ। स्वदेश फर्कने क्रममा उहाँलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो। उहाँको व्यक्तिगत भ्रमण भएकाले कसैसँग भेटघाट कार्यक्रम नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता शुरू गर्ने भएको छ। यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा सो उपनिर्वाचन सम्पन्न भई परिणाम समेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्य शुरू गर्न लागि आयोगले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापन पछि अब बाँकी समाचार। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरूङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो। कतार जान लाग्दा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निजलाई पक्राउ गरेको हो। काठमाडौँ सहित देशभर अत्यधिक चिसो बढ़न थालेकाले यो मौसममा रूगाखोकी लाग्दैमा जथाभावी औषधि नखान विज्ञहरूले सुझाव दिनुभएको छ। जाडो मौसममा विशेष गरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढ़ी स्याहारको आवश्यकता र जाडो मौसममा श्वास प्रश्वास सम्बन्धी रूगाखोकी, घाँटीको संक्रमण, पेट दुखाई लगायत समस्या बढ़ी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको हो। कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर रामहरि चापागाईले जाडोमा विशेष गरी श्वास प्रश्वास सम्बन्धी रूगाखोकी, निमोनिया, कोल्ड डायरिया, चिसोले हुने झाडा पखालाका समस्या बढ़ी देखिने बताउनुभयो। पश्चिमी वायुको प्रभावका कारण आउँदो आइतबार साँझदेखि नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ। प्रणालीको प्रभावका कारण मंगसिर 23 गते आइतबार साँझदेखि 24 गते सोमबार रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज विशेष बुलेटिन जारी गर्दै गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका धेरै स्थानमा पनि हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाएको छ। यस्तै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम प्रणालीको असरले चिसो बढ़न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन हुन विभागले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। सिरियामा जारी द्वन्द्वका कारण पछिल्लो एक साताको अवधिमा करिब 2,80,000 मानिस विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व खाद्य कार्यक्रमका आपतकालीन समन्वय प्रमुख समर अब्देल जाबरले जेनेभामा पत्रकारहरूसँग कुरा गर्नुहुँदै गत नोभेम्बर 27 हालसम्म 2,80,000 विस्थापित भएको बताउनुभयो। दमास्कसबाट प्राप्त समाचार अनुसार सिरियाली सेनाले सहयोगी राष्ट्र रूस सहित लडाकू विमानको सहयोगमा शुक्रबार हामा प्रान्तमा विद्रोहीका सवारी साधन र भेलालाई निशाना बनाएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ। यसैबीच सिरियाको तेस्रो शहर होम्सबाट केही दूरीमा रहेका दुई रणनीतिक शहरलाई आफ्नो नियन्त्रणमा लिएको सिरियाली युद्ध अनुगमनकारी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वीरगंज स्थित एकीकृत भन्सार जाँच चौकी आईसीपीले चालू आर्थिक वर्ष 2081-82 को चार महिनामा तोकिएको लक्ष्य भन्दा झण्डै 29% कम राजस्व असुली गरेको छ। कार्यालयले चार महिनामा 50,17,92,15,000 रुपियाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले आईसीपी भन्सारलाई साउन, भदौ, असोज र कार्तिकका लागि 70,46,30,46,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। यस अवधिमा माल सामानको आयात लक्ष्य अनुरूप हुन नसकेपछि चालू आर्थिक वर्षको चार महिनामा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसीपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो। अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा चार महिनामा 20,28,38,49,000 कम राजस्व असुली भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कास्की जिल्लामा निर्माण सम्पन्न 25 मेगावाट क्षमताको सेती जलविद्युत आयोजनाले शुक्रबारबाट व्यापारिक उत्पादन शुरू गरेको छ। आयोजनाको पावर प्लान्ट र इन्टर कनेक्सन परीक्षण पछि कमिसनिङको काम पूरा भएसँगै व्यावसायिक उत्पादन शुरू भएको हो। आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्धक कम्पनीका कार्यकारी अध्यक्ष जंगबहादुर पोखरेलले जानकारी दिनुभयो। आयोजनाबाट उत्पादित बिजुली माछापुछे गाउँपालिका 4 लाहाचोक स्थित प्राधिकरणको सब स्टेशनमा जोडिएको छ। आयोजनामा 5 अर्ब बढी लगानी रहेको छ। नेपाल उद्योग परिसंघले उच्च कर तिर्ने 16 करदातालाई सम्मान गरेको छ। नेपाल सरकारले राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरेका 16 जना संस्था तथा व्यक्तिलाई उच्च करदाताको रूपमा परिसंघले पनि सम्मान गरेको हो। सम्मानित मध्ये 2 सरकारी लगानी रहेका कम्पनीहरू छन् भने 14 निजी एवं सार्वजनिक क्षेत्रका रहेका छन्। परिसंघ सचिवालयमा शुक्रबार आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उच्च करदाताहरूलाई सम्मान गर्नुभयो। त्यस अवसरमा उहाँले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान पनि भएको बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा उत्पादित सामग्रीहरूको बजार प्रवर्धन गर्ने उद्देश्यले शनिबारबाट कैलालीको धनगढ़ीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघले शुक्रबार धनगढ़ीमा पत्रकार सम्मेलनको आयोजना गरी मंगिर 22 गतेबाट शुरू भई पुष 2 गतेसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको सम्पूर्ण तयारी भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। महोत्सवमा कृषि, पर्यटन, खानपान, स्थानीय उत्पादन लगायतका 500 स्टलहरू रहनेछन्। अध्यक्ष कुँवरले महोत्सवको करिब 5 लाखले अवलोकन गर्ने र 15 करोड़ बराबरको कारोबार हुने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल प्रिमियर लीग एनपीएलमा कर्णाली एक्सले पहिलो जित निकालेको छ। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा शुक्रबार भएको खेलमा कर्णाली एक्सले चितवन राइनोजलाई 6 विकेटले हराएको हो। यसअघि कर्णालीले 2 खेलमा हार बेहोरेको थियो। चितवन राइनोजले कर्णाली एक्सलाई जितका लागि 131 रनको लक्ष्य दिएको थियो। कर्णाली एक्सले 19.5 ओभरमा 4 विकेट गुमाउँदै पूरा गरेको हो। कर्णालीका लागि शिखर धवनले सर्वाधिक 45 रन बनाए। त्यस्तै चार्डविक बाल्टनले 30, देव खनालले 25, जिसान मकसुदले 12 र अर्जुन घरतीले 11 रनको योगदान दिए। बलिङतर्फ चितवनका लागि कप्तान कुशल मल्ल, रविन बोपार र जान निकोल लोक्ट्रिन इनले 1-1 विकेट लिए। त्यसअघि टसारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 130 रन बनाएको थियो। चितवनका लागि रवि भोपालले अवस्थित रहँदै अर्धशतकीय पारी खेले। उनले 59 रन बनाए। कप्तान कुशल मल्लले 23, विपिन रावलले 11, जान निकोल लोप्टी इटन र अमर रौतेलाले 9 तथा दीपक बोहराले 8 रन बनाए। बलिङ तर्फ कर्णाली एक्सका लागि विपिन शर्माले 3, जिसान मसुदले 2 तथा ननन यादव र कप्तान सुम्पाल कामीले 1-1 विकेट लिए। चितवनले यसअघि 2 खेल जितेको थियो। अर्को खेलमा ओपनर आन्देश गौस र दिनेश खरेलको कृतिमानी साझेदारीसँगै पोखरा एडभेन्चरले पहिलो जित निकालेको छ। पोखराले लुम्बिनी लायन्सलाई 10 विकेटले पराजित गर्दै हारको श्रृंखला भंग गरेको हो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। दलहरूको सहमतिमा संविधान संशोधन गरिने नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। विवाह पञ्चमी महोत्सव अन्तर्गत जनकपुरको रंगभूमि मैदानमा स्वयम्वर कार्यक्रम सम्पन्न। एक महिनाभित्र आर्टिफिशियल इन्टेलिजेन्स एआई नीति ल्याउने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रतिबद्धता। सिरियामा जारी द्वन्द्वका कारण पछिल्लो एक साताको अवधिमा करिब 2,80,000 मानिस विस्थापित भएको राष्ट्रसंघको तथ्याङ्क। र एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सलाई हराउँदै पोखरा एभेन्जर्सको विजयी शुरूआत। चितवन राइनोजमाथि कर्णाली एक्सको पहिलो रोमाञ्चक जीत। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।